चलिए अगले सबक पे चलते हैं और अल्लाह से दुआ करते हैं कि अल्लाह हमें अपने शाकिर और साबिर बंदों में बना ले। सूरह सबा क्या है? असल में दो तहजीबों का टकराव है। एक वो तहजीब के जो इस्लाम की बेस पे पनपती है, ये हम पढ़ चुके सुलेमान और दाऊद की सूरत में। अल्लाह ने नेमतें भी दी लेकिन दीन की नेमत भी दी। असल दौलतमंद वो है जिसको दुनिया की दौलत के साथ दीन की दौलत मिल जाए। ये दो लफ्जों की कहानी है। दीन की दौलत के बगैर दुनिया की दौलत मिलती है ना तो खुशी से ज्यादा गम देती है। तफक्कुरात, अपने कंधों पे इंसान अपने से ज्यादा बोझ डालता है। 10,000 जमा हुआ तो अपने ऊपर 1 लाख का कर्जा डाल दिया उस 10,000 की डाउन पेमेंट देकर। आप कभी दौलतमंद नहीं होंगे। अगर दीन की दौलत और दुनिया की दौलत मिल जाए तो नूरो नला नूर। ये थे हजरत सुलेमान और दाऊद अलैहिस्सलाम, जिनको अल्लाह ताला ने हकीकत में हमारे सामने यहाँ एक किरदार की सूरत में पेश किया। अब अगली आयतों में एक कौम का किस्सा, और वो कौम क्या थी जिसको कौम सबा कहते हैं। अल्लाह ताला ने इनको दुनिया की हर नेमत दी थी। ये वो कौम थी कि उस दौर की सुपर पावर्स, बड़ी बड़ी कुव्वतें इन पर रश करती थी। बिलीफ में जब मैं इन आयतों की तफसीर पढ़ रही थी और मैंने इसकी तैयारी की तो मेरे जहन में आज की चंद मुसलमान स्टेट्स आ गई। कहने को वो देखने में छोटी हैं लेकिन सारे वेस्टर्न लोगों की नज़रें उनके तेल कुओं और उनकी बड़ी बड़ी बिल्डिंग और स्काई स्क्रैपर्स में। कौम सबा एक ऐसी बिगड़ी हुई कौम थी कि जो कह लीजिए कि थी तो एक नबी की कौम, लेकिन बिगड़ गई थी उस दौर के जो तागूत, जो बड़े बड़े निज़ाम थे वो इन लोगों के ऊपर रश करते थे। यदि आप ये कह लीजिए कि उस दौर की सुपर पावर इस छोटी सी बस्ती पर रश करती थी। अल्लाह ने इनको सब कुछ दिया था लेकिन क्या हुआ, शुक्र की आदत नहीं थी, ना शुक्री कौम थी। आज आप पढ़ेंगे जब ये वाक्या तो आपको बल्ला ही ऐसा लगेगा कि हमारे मुल्क की कहानी है, या जब मुसलमानों की स्टेट्स में जो गुलछड़े उड़ाए जा रहे हैं ये उनकी कहानी है। और ये आयतें हमें बोल बोल के पुकार पुकार के कह रही हैं कि अगर हम मुसलमान मुल्कों वालों ने अपनी रविश ना बदली और दूसरों को खुश करते हुए खुद को सिर्फ टूरिस्ट स्टेट बनने से ना रोका तो अल्लाह का कानून वही जो कौम सबा के साथ था वही बात वालों के साथ भी हो सकता है। लिहाजा अपनी फिक्र कर लो, तुम अपने आप को देखो कि तुम कहाँ खड़े हो। आइए आयत के साथ देखते हैं, आयत नंबर 15। लकत कान अली सबा इन थी मस्कन ही माया। इसी तरह कौम सबा के लिए भी इनके मस्कन में एक निशानी मौजूद थी। कौम सबा कौन थी? 800 कबल मसीह यानी हजरत ईसा अलैहिस्सलाम से तकरीबन 800 साल पहले के दौर में यमन के इलाके में आबाद एक कौम थी और सबा नाम का एक शख्स था जिनके नाम पे थी। एक मौके पे एक सहाबी ने अल्लाह के नबी से पूछा था कि अल्लाह के नबी, ये जिस कौम का जिक्र कुरान में है तो क्या ये मर्द है सबा या औरत है, क्योंकि मुमन सबा औरत लगती है। तो आपने फरमाया कि ये मर्द है। उसकी भी डिटेल्स हैं बहुत लेकिन आपको उससे ज़्यादा फ़ायदा नहीं होगा। हम देखते हैं कि इनका जिक्र कुरान में क्यों आ गया और एक सिंबल बन के आया ना शुक्री कौम के। खैर, इतने ज्यादा तरक्की याफ्ता थे कि अपनी पहाड़ी इलाकों में बहुत से बंद तामीर किए हुए थे। बंद समझते हैं ना, डैम्स। इनमें से एक बहुत बड़ा बंद था जिसका नाम सद मआरिब था। सद कहते हैं डैम को और मआरिब उससे। इस बंद से उन्होंने छोटी छोटी नहरें निकाली, मैदानी इलाकों को सैराब किया, यानी बड़ा खूबसूरत सेटल्ड किस्म का इनका सिस्टम था। आबपाशी का निज़ाम इतना था कि जिसकी वजह से वहाँ बागात की कसरत थी, यानी फर्टाइल लैंड थी। और ये भी नोट कीजिए कि ये कहानी मक्का वालों को सुनाई जा रही है जहाँ पानी का एक ग्लास नहीं मिलता था, दूर से जाके पानी लाते थे। खुश्क बंजर इलाकों में रहने वालों को सिखाया जा रहा है कि देखो तुम तो कुछ भी नहीं हो। इतनी फर्टाइल लैंड्स वाली बस्ती थी लेकिन उनका हाल क्या हुआ? कहते कि इनके बागात सैकड़ों मीलों तक फैले होते थे। हर वक्त खुशहाल खाती पीती कौम थी। जब दौलत बहुत आई, इतना ज्यादा इनके अंदर दौलत का नशा आ गया था कि जो इर्द गिर्द के लोग हैं वो इनको रश्क से देखते थे। लोग देखने आते थे इनके मुल्क को कि क्या खूबसूरती है। सबसे पहला दुनिया का स्काई स्क्रैपर इन्होंने बनाया। कहते हैं कि 20 मंजिला इनकी एक बिल्डिंग थी, उसका नाम भी था शायद, कहीं मुझे नजर आ गया तो मैं आपको लिखा देती हूँ, कुछ इस तरह से नाम था। और वो उसकी एक फ्लोर जो था ना 36 फुट का था। जैसे आप ये बिल्डिंग भी आप देखें ना, आई थिंक सो ये 10 फीट ऊंची होगी। आजकल अमूमन इतनी छतें हैं। एक फ्लोर की छत 36 फुट थी और उसमें 20 फ्लोर थे, इतना ऊंचा था। यानी इन्होंने ऊंची ऊंची इमारतें बनाई जिसकी वजह से इनके अंदर इखलाकी जवाल आ गया, मजहबी तौर पर खराब हो गए। और इन्होंने फिर अल्लाह ताला से ऐसी नशुक्रियाँ की, खुद अपने लिए ऐसी चीज़ें मांगी जो इनको नहीं मांगनी चाहिए थी। देखिए, मुसलमान का फन और है, नॉन मुस्लिम का और है। جب مسلمان ملک نان مسلمز کو انٹرٹین کرنے کے نام پہ اپنے ملکوں میں وہ کچھ شروع کر لیتے ہیں جو اسلام کی بنیادی تعلیمات سے میچ نہیں کرتا، تو نقصان کیا ہوتا ہے کہ پھر ایسے لوگ ان کو خوش کر لیں لیکن اللہ کو وہ ناراض کر چکے ہوتے ہیں. یہی کچھ اس قوم کے ساتھ ہوا. اللہ تعالیٰ نے ان کو ایسے پکڑا کہ ان کے جو خوب سرسبز و شاداب باغ تھے نا، ایک ایسی وبائی کہ وہ بیریوں میں اور جھاڑ جھنکار میں بدل گئے. وہاں اتنا پھل تھا، کہتے ہیں آپ امیجن کیجئے گا کہ اگر یہاں سے لے کے، اگر آپ سمجھ لیجئے کہ نیچے گیٹ تک کا منظر سوچئے کہ یہ ایک شخص کا باغ ہے، حالانکہ ابھی آپ نے سنا ہے کہ ان کے باغ جو کئی کئی سینکڑوں میل لمبے تھے. خالی ٹوکرا لے کر کوئی سر پہ رکھ کر اگر باغ کے سرے سے گزر کے ادھر جاتا تھا تو خود سے پک پک کے گرے ہوئے جو پھل ہے نا، اس کی وجہ سے اس کا ٹوکرا بھر جاتا تھا. اتنا پھل تھا. اتنی امیر قوم تھی کہ سونے کے برتنوں اور چاندی کے برتنوں میں کھاتے تھے، اور سونا اتنی کثرت سے استعمال کرتے تھے کہ اس دور میں چاندی کی ویلیو ختم ہو گئی. لیتے ہی نہیں تھے لوگ چاندی کی، چاندی کیوں لے، ہاں یہ تو سب سٹینڈرڈ ہے ہم سونا لیں گے. اللہ نے ان کو دو دو ہاتھ سے نوازا تھا، لیکن سرکشیاں کی سزا ملی، ایک ایک کر کے ساری نعمتیں سلب ہو گئیں. ان کا وہ جو ڈیم تھا نا، وہ اللہ کے حکم سے ٹوٹ گیا. سیل الارم کا نام ابھی آئے گا، آیت میں ہم پڑھیں گے، اور ایک خوفناک سیلاب قہر الہی بن کر ان پر ٹوٹا. اس وجہ سے اس قوم پر ایسی تباہی آئی کہ سینکڑوں میل پھیلے ہوئے باغات جو تھے وہ تباہ ہوئے، جنگلی جھاڑیوں اور بیریوں کی شکل میں ڈھل گئے، ہریالی کا نام نہ رہا. یہی اللہ تعالیٰ فرماتے ہیں، لقد کان لی سبع فی مسکنہم آیتن. البتہ تحقیق، یہ جو لقد ہے نا، اس سے پہلے کہتے ہیں واو بھی تھا، واو لام، وا اور لام البتہ قد تحقیق، یہ سب توقید ہے. یعنی آپ کہہ سکتے ہیں کہ اس میں تین توقیدیں، موقد کرنا کہتے ہیں کسی چیز کو فارم، جیسے آپ کیل لگا کے نا اس کو بھی ٹھوک دیتے ہیں نا، اس کو موقت کرنا ہے. بڑی جمی بھی بات، یعنی و لا قد، لام تاکید کا، قد تحقیق کا، کا نہ کر کے آگے اور بات کی، یعنی ڈیفینیٹلی ایسے ہی تھا ان کے لیے. لی سبا، ان سبا والوں کے میں، فی مسکنی، مسکن ان کے رہنے کی جگہوں میں نشانیاں تھیں. کیا تھی نشانیاں؟ جنتانی، دو باغ تھے، این یمین و شمال، دائیں بھی طرف تھے اور بائیں طرف بھی تھے، یعنی دائیں بائیں سے بنایا کہ ہر طرف ہریالی تھی. کہا کیا گیا؟ کھاؤ، کلو میں رزق ربکم، کھاؤ اپنے رب کا رزق، واشکرو لہو، اور اس کا شکر ادا کرو. بلدتن طیبتن، تمہارا شہر بھی بہت پاکیزہ ہے، ورب غفور، اور تمہارا رب بہت بخشنے والا ہے. اتنا سوتی حسن ہے اس ایک آیت میں کہ اگر آپ اس کو کسی اچھے قاری کی آواز میں سنیں تو واقعی بندہ وجد میں آ جائے. اصل اس ایک آیت میں بتا دیا کہ اللہ نے ان کو دنیا کی نعمتیں دے کر یہ نہیں تھکا کہ نہ کھاؤ. کوئی ماں کھانا پکا کر اپنے بچوں کو اسے روکتی نہیں ہے، وہ کہتی ہے کہ کھاؤ میرے بچوں، تمہارے لیے تو رکھا ہے. ہاں ماں کیا کہتی ہے؟ طریقے سے کھاؤ، سلیقے سے کھاؤ، اپنا کھاؤ، ہاتھ دھو لو. یہی اللہ ہم سے چاہتا ہے. یہاں سے پتہ چل رہا ہے کہ کھاؤ، ربکم، تمہارے رب کا رزق ہے. تو پتہ چلا کہ اسلام اچھا کھانے سے نہیں روکتا. شرط کیا؟ واشکرو لہو. مجھے لگتا ہے آج کے دن تو کو اگر آپ یوم شکر کہہ دیں نا تو کم نہیں ہوگا. صبح سے شکر ہی ہماری زبانوں پہ. کیا نعمتیں، کبھی سوچتے ہیں ہم کیا اللہ کی نعمتیں پاتے ہیں، پھر بھی ہمارے چہرے اترے ہوئے، جھریاں پڑی ہوئی، رو رہے ہیں، تفکرات ہیں، ماتھے پہ تیوریاں ہیں، سر میں درد ہے، وسوسے ہیں، آگے کیا ہوگا، پیچھے کیا ہوگا، میرا مستقبل کیا ہے، میرا ماضی کیا، سب بھاڑ میں جائے. اللہ مجھے جنت دے دے، اللہ سب ناراض ہیں، ہوتے رہے میری بلا سے، تو مجھ سے راضی ہو جا. یہ شکر ہے. سب سے بے نیاز ہو کے رب کا نیاز مند ہو جائیں، یہ ہے واشکرو لہو. اس کے گن گاؤ، اس کی تعریفیں کرو، اس کی نعمتیں کھا کر اس کو خوش کرنے لئے کام کرو. خوب اچھا کھاؤ، خوب اچھا پہنو، اور خوب اچھے کام کرو. جب خوب اچھا کھا کے، خوب اچھا پہن کے کام اس کی ناراضگی کے کرتے ہیں، میں تو کہتی ہوں یہ اللہ کا حمل ہے کہ چھتیں نہیں گر پڑتی ہیں ایسے ہالز میں کہ جہاں اللہ کی نافرمانیاں اور ہوتی ہیں خوشیوں کے نام پہ. اللہ نے ہمیں کتنے عذابوں سے بچایا ہوا، کتنی پکڑ آ سکتی ہے اس وقت جب ہم ناچتے گنگناتے دھندناتے. اور آج تو امت کا حال کیا ہو گیا، دیکھیے یہ تباہ شدہ قوم کی کہانی مجھے اور آپ کو سنائی جا رہی ہے. آج تو ایکسپیکٹ ہو گیا کہ اللہ کی نافرمانی ہوگی، کرو جو کرتے ہو. شادی ہو ہی نہیں سکتا کہ نافرمانی کے بغیر ہو. منگنی، اوپٹن، دعوت، کھانا پینا، بعض وقت خوشیاں ملتی ہیں، بچہ پیدا ہوا، اس کی سالگرہ، اس کی برتھ ڈے، اس کا فلا، نافرمانی نافرمانی. کیا آج ہمارا یہ حال نہیں ہے؟ یہ جو لفظ ہے نا بلدتن طیبہ، اس کے نیچے ایک ایرو ڈالیے، دنیا کی نعمتیں کھاؤ، اس میں سے اپنا حصہ لو. رب نے تمہیں دنیا دی، یہ ہے رب بناتی نہ فی الدنیا، لوگ اس میں کھو گئے، بلدتن طیبتن کھونے والے، رب غفور ان کو بھول گئے. یہ ہے مسلمان قوموں کی تباہی کا نقطہ. جب نعمتیں پائیں، اللہ کتنی ہمیں نعمتیں دیتا ہے، میں کہتی ہوں نعمتیں بندے کو اٹھا کے سیدھا بٹھا دیتی ہیں. آپ کہتے ہیں نا کہ غموں میں اللہ زیادہ یاد آتا ہے، میری طبیعت اس سے اپوزٹ دکھتی ہے. مجھے لگتا ہے خوشیوں میں اللہ زیادہ یاد آتا ہے. یہ کون دے سکتا تھا خوشی اللہ آپ کے سوا؟ اور خوشیوں کا صبر سب سے مشکل صبر ہے. آپ کسی بھی اپنے آپ کو کمزوری میں رکھیں، نعمت یاد کریں، ایک دم زندگی آتی ہے اندر. آپ دیکھیں بچہ پیدا ہوتا ہے، اس سے زیادہ بڑی نکاحت ماں کے لیے کیا ہوگی؟ کمزوریوں پہ کمزوریاں، وہن نلا وہن. لیکن کہتے ہیں کہ بچے کی شکل دیکھ کر ماں اٹھ پڑتی ہے، پھر وہ روتا ہے تو اس کو دیکھتی ہے. اگر بچہ اتنا چھوٹا تنگ نہ کرے تو ماں ہو سکتا ہے کہ بیڈ سے ہی نہ کئی کئی مہینے اٹھے. یہ سچ ہے. وہ بچے کو پانے کی خوشی ماں کو پھر چند دن میں اٹھا کے کھڑا کرتا ہے. یہ ہے اصل میں نعمتوں کا نظریہ. آپ کو تھوڑی سی ڈاؤن فال ہے، آپ طبیعت آپ کی خراب ہے، دکھی ہیں، کوئی بھی ہو سکتا ہے، بیمار ہے، سوچیں اللہ نے میرے پہ کیا کرم کیا. او الحمدللہ، میں کیسے بیٹھ سکتی ہوں؟ اٹھ کے جا کے سجدے میں گر جائے، اٹھے اللہ کے راستوں میں بھاگے. اللہ تو نے مجھے کتنی نعمتیں دی، میں اس طرح نہ شکری بن کے بیٹھی رہوں گی، اس طرح روتی دھوتی رہوں گی. بلیف میں آپ کے اندر ایسی انرجی آئے گی کہ آپ کا سر سجدے میں چلا جائے گا. اور یہ مسئلہ ہے بہت ساروں کا. دولت اپنی جگہ بری نہیں ہے، دنیا کی کوئی نعمت بری نہیں ہوتی. مال مل جائے، اولاد مل جائے، اچھا رشتہ مل جائے، اچھا گھر مل جائے، کچھ برا نہیں ہے. برا یہ ہے کہ لوگ اس نعمت کو بلدتن طیبتن پہ پا لیتے ہیں لیکن رب غفور کو بھول جاتے ہیں، مستیوں میں آتے ہیں، دولت کے ساتھ کچھ جراثیم آ جاتے ہیں جو بندے کی نیکیوں کو کھا جاتے ہیں. آپ اس پہ قابو پا لیں، وہ دولت آپ کے لیے انشاءاللہ آخرت کا سبب ہے. وہ مال آپ کے اپنی ذات پہ نہیں پھر لگتا، لگ بھی جائے تو آپ کہتے ہیں کیا فرق پڑتا ہے. آپ اس کو ہر چیز کو انویسٹ کر رہے ہوتے ہیں. کس چیز میں؟ کہیں آپ اپنی اسمائل انویسٹ کرتے ہیں اللہ کے نام پر، کہیں آپ کسی سے دل سے غصہ بھی پھر بھی کہتے ہیں اللہ کے لیے اس کو معاف کر دو، کہیں آپ کھلاتے ہیں، کہیں پلاتے ہیں، کہیں ملتے ہیں، اور اس طرح کی کیفیت آتی ہے کہ اس دنیا سے آپ اس احساس کے ساتھ جاتے ہیں کہ اللہ جو نعمتیں تو نے دی تھی اس کے مقابلے میں میرے گناہ بہت ہیں تو تو مجھے معاف کر دے. اللہ تعالیٰ نے ایک مثالی صورتحال ہمارے سامنے رکھی، رہنے کو پاکیزہ گھر، سر سبز و شاداب، زرخیز علاقے، اور ساتھ رب بھی بخشنے لگا. دیکھیے میرا دل کر رہا ہے میں اس جملے کو لکھ کر نا اپنے دل کے اندر ڈالوں کہ بلدتن طیبتن و رب غفور. ہوتا کیا؟ بلدتن طیبتن و رب قہار. پھر تو بات تھی نا، اتنا دیے پکڑوں گا بھی. گورنمنٹ دنیا میں کوئی نعمتیں دیتی ہے تو پکڑتی ہے نا. کوئی آپ کو جاب دیتا ہے، خوب اچھی پے آفر کرتا ہے، لیکن پھر پکڑتا ہے نا، کام لیتا ہے کہ نہیں لیتا؟ اللہ کہتا ہے میں تو الٹ ہوں، نعمتیں دو تو ہاتھ سے لوٹاتا ہوں اور انہی نعمتوں میں بخشش بھی لوٹاتا ہوں. پھر توبہ نہیں کرتے، پھر نہیں پلٹتے، پھر تم اپنے آپ کو بہت زیادہ سمجھتے ہو کہ ہم بہت نیک ہیں. نہیں، نرمی اللہ رب ہے تمہارا، رب بڑا پیار کرتا ہے تم سے، اس کو بڑی محبت ہے. تم کہتے ہو میرا رب کے سوا کوئی نہیں، تو رب کا بھی تمہارے سوا کوئی نہیں. ایاک نعبد و ایاک نستعین. لیکن اس قوم کا حال کیا تھا؟ آیت 16، فاردو، انہوں نے منہ پھیر لیا، اعراض کر لیا، چوڑے ہو گئے. یہ تینوں معنی ہے، میں نے جان کے بولے. دیکھیں ارزا کہتے چوڑے ہونے کو، ارز کپڑے کا ارز ہوتا ہے نا، چوڑائی. میرا چہرہ اگر آپ جہاں سے دیکھیں گے نا تو آپ کو سکتا ہے کہ اس طرح پتلا دکھے، اور اگر یوں دیکھوں گی سائڈ پوز تو لمبا دکھے گا. یہ ہے اعراض، یعنی تم چوڑے ہی ہو جاتے ہو. پھر چوڑے ہو گئے، نعمتوں کو پا کر چوڑ ہو گئے. ہم نے کیا کیا؟ فرسلنا علیہم سیل الارم، تو ہم نے بھیج دیا ان پر زور کا سیلاب. یہ ہے وہی لفظ جس کا ہم نے تذکرہ کیا، سیل سیلاب بہنے کو کہتے ہیں. سیل الارم کیا ہے؟ کہ انہوں نے ایک بند باندھا تھا، ٹوٹ گیا، یعنی ان پر جوش سے پانی آیا. یہ جو لفظ سیلاب ہم بولتے ہیں نا وہ بھی اسی سے ہے، اور خون کا سیال بھی کہتے ہیں، یعنی بہاؤ اس کا معنی ہے. اور ان کا جو بند تھا وہ ٹوٹ گیا، نہ شکری کی، اللہ کا عذاب آیا. اور ہوا کیا؟ اب یہ آیت پڑھتے ہوئے تو دل کو ہاتھ میں رکھیں، آج اگر کوئی نعمت ملی ہوئی ہے تو مت سوچیے یہ ہمیشہ رہے گی. اللہ ہم سب کو نعمتوں کے زوال سے بچائے. وَبَدَّلْنَاهُمْ بِجَنَّتَيْهِمْ جَنَّتَيْنِ، اور ہم نے بدل دیا ان کو. دیکھیے بَدَّلْنَاهُمْ، اور ہم نے بدل دیے ان کے لیے کیا؟ بِجَنَّتَيْهِمْ، ان کے دو باغوں کی جگہ، جنتیں دو اور باغ. سوئچ کر دی ان کی نعمتیں، پہلے بھی دو باغ تھے اب بھی دے دیے. पहले कौन से थे? ऊपर पढ़ चुके हैं, खाने वाले, पीने वाले, अनजमीन व शिमाल, हर तरफ फल थे, फूल थे। अब क्या मिल गया? जवातई उखुलिन खमतिन व असलिम व शय मिन सिद्रिन कलील। हमने बदल दी इनके दो बागों की जगह दो और बाग, जिनमें कड़वे कुसैले फल, छाव के दरख्त और कुछ थोड़ी सी बेरियां थी। अल्लाह को जवाती जू से, जैसे जू कहते हैं ना, जू या जू हज़े नजीम, जू अदल उर्दू में भी आता है, वहीं से जवाती तस्निया का सीन है। पहले जवात हुआ, जौत यानी मुअन्नस भी और तस्निया भी है, बस इतना। लेकिन उकुल कहते हैं मेवे को, फल कड़वा भी हो सकता है मीठा भी। खमतिन कुसीला कड़वा, असलिन झाओ के दरख्त, और शय मिन सिद्र, सिद्र कहते हैं बेरियों को, बेरीज होती है ना, आपको पता है कि कुछ बेरीज जो है जहरीली हैं। कहते हैं कि इनके शहर में फलों की और फूलों की इतनी कसरत थी कि पास जो पानी था ना, उसमें से जब बहरी जहाज गुजरते थे, इनके करीब के साहिल से गुजरते थे ना, तो यहां रहकर इनको इनके शहर से उठने वाली खुशबुएं आती थी। अमीर इतने थे कि संदल की लकड़ी और इसी तरह से सिनेमन, क्या बोलते हैं आप और मैं उसको, दालचीनी, इसको जलाने के काम लाते थे। आपके किचन में कितनी दालचीनी है? मेरे पास इतनी सी डब्बी है, और ऐसे लंबी लंबी स्टेक्स उसमें मैंने डाली हुई है छोटी सी, और मेरा ख्याल है कि महीने में एक दफा खुलती होगी, शायद उससे भी कम। अमूमन पाकिस्तानी खानों में डलती भी है। कितनी महंगी होती है? सिनेमन का नाम सुन के अमेरिकन के मुंह में पानी आता है, हर चीज में सिनेमन फ्लेवर उनका फेवरेट है। पहली दफा मुझे पता चला था कि सिनेमन मीठे में भी डालते हैं, हम पाकिस्तान में तो हमेशा पुलाव में डालते थे, अमेरिका में गए सिनेमन केक्स, इधर मैंने इतना नहीं देखा, होगा इधर भी ट्रेंड, लेकिन वहां बहुत ज्यादा है। इतनी सी इतनी महंगी, और उसको वो अपने ऊद में जलाकर गर्मी हासिल करते थे, इतनी खुशबू थी उसके अंदर। तो लोग जब वहां से गुजरते थे तो उनके शहर से खुशबू की लपें आती थी। इमेजिन तो करें क्या वो खूबसूरत स्टेट होगी। अब देखिए कि जब बाहर का मौसम होता है ना, इवन हमारे अपने मुल्क में लाहौर का, अगर कभी आप जाके देखें तो बहार के मौसम में आप जब बाहर खुली जगह से गुजरते हैं ना, तो आपको फिजा में फूलों की खुशबू आती है, और अब तो फूल बिकते भी इतने हैं, तो फूलों की जगह खुशबू, कोई कमी आज हमारे मुल्क में नहीं है। आज वहां भी सब नेमते हैं, लेकिन हमने अपने करतूतों के साथ क्या कर लिया? आज सुबह किसी ने दिल को तकलीफ देने वाला एक भेजा, जोक था या संजीदा था, क्या पेट्रोल साशे में भी अवेलेबल है? इतने साशे पैक, मजाक किया हुआ ऑफ कोर्स, इतने छोटे छोटे अगर आपको दिखा दूं, कहा क्या पेट्रोल इसमें भी अवेलेबल है, यानी इतना भी ले लो। किसी ने कहा 1.5 लीटर की बोतल भी है, हमें अपना फोन दे दो, यानी क्या सैमसंग, पहले तो मुझे समझ नहीं, सैमसंग नोट ले दे दो, एक्सचेंज भी कर सकते हैं कि अपना फोन दे के हमसे पेट्रोल ले जाओ, इतनी कमी हुई हुई है पेट्रोल की। और कोई कह रहा है 2-3 महीने पेट्रोल नहीं मिलेगा पाकिस्तान में, किधर गई? वह बदल ना हम भी जन्नत ही। क्या ये हालात हमारे हालात से फर्क है? क्या जमा जा रहा आजू वाली कैफियत हमारी नहीं है? क्या जम नहीं चौड़े हुए हुए हमारी खुशियां, हमारे गम को टिक के तो देखे, हमारे पहनावे कोई देखे, हमारे जोड़े देखे, कोई हमें देखे, हम समझते क्या खुद को? 50,000 रुपए से नीचे जोड़ा ही कोई नहीं बनता, पहनने वाला फिर कितने का, उसकी अपनी कितनी औकात है, शायद वो खुद इतने का ना हो। और ये आम लोगों की बात है, ये कोई दुल्हनों के जोड़ों की बात नहीं हो रही। चले, अल्लाह की खुशी अल्लाह ने दी है, हलाल से दिया, पहने, लेकिन जब उन जोड़ों को पहन के फिर वो सारी हदें टूटती हैं जो सूरत अल अहज़ाब में पढ़ चुके, सूरत नूर में पढ़े, तो क्या अल्लाह को हक नहीं है कि बदल ना हो भी जन्नत ही है? अल्लाह ने उसकी जगह अजीब दरख्त डाल दिए, जालिका जज़ई ना हम भी मां कफरू, ये बदला दिया हमने इनको इनके कुफराने नेमत की वजह से। ऊपर शुक्र था, मुस्लिम तहजीब, मुस्लिम मुल्क, जब उनको अल्लाह दौलत नेमत देता है तो वो उससे अच्छा खुश होते हैं। और याद रखिए, किसी इंसान की औकात अगर आपने देखनी है ना, तो खुशियों के वक्त देख ले। बड़ा बुरा सा एक लफ्ज याद आ गया, कहते ना कपड़ों से बाहर निकलना, एक और दो पंजाबी के उर्दू के कुछ लफ्ज मेरे दिमाग में ऐसे आ रहे हैं कि जो नौ दौलतियों के लिए या लोग कहने पर लोगों के लिए लोग बोलते हैं, जरा सी अल्लाह खुशी देता है वो उछलना शुरू हो जाते हैं, कि जैसे हम जैसा कोई दौलतमंद और हमसे ज्यादा खूबसूरत कोई नहीं। यही बात अल्लाह सुब्हान तआला इधर कह रहे हैं कि इनको लग रहा था कि ये सब कुछ जो हमें मिला है ना, बस ये हमें मिलना था जी, वी डिजर्व इट, कोई डिजर्व नहीं करता। जब वो चौड़े हुए, अल्लाह ने उनको जजा दी, ना शुक्री की, पीछे शुक्र था ना सुलेमान और दाऊद का, तो यहां ना शुक्री है, और अल्लाह ने मुझे और आपको भी सुना दिया। वहल नुजाजील कफूर, और हम ऐसा बुरा बदला नहीं देते, हमारी आदत तो नहीं है, क्योंकि रब्बुन गफूर हूं, हाँ करते किसके साथ है? इल्लल कफूर, मगर ना शुक्रों के साथ। देखिए आप इस सूरत में नोट करें, मुबालगे के सीगे फाउल के बहुत वजन है, फाउल, शकूर, कफूर, सबूर, सब्बार। हाँ अल्लाह कहते हम ऐसा नहीं करते, इट्स नॉट माई हैबिट, इट्स नॉट माई सुन्ना, बट क्या करूं जो लोग ना शुक्रे हो जाते फिर मुझे उनके साथ ये करना होता है। अल्लाह अकबर। आप देखिए अगर इसको थोड़ा सा हम अपने मुल्क के साथ टैली करें, यहाँ जिक्र हुआ है दो बागों का ना, दाएं और बाएं दो खूबसूरत बाग हैं। क्या 1947 में अल्लाह ने भी हमें दो बाग नहीं दिए थे, एक मगरबी पाकिस्तान और एक मशरकी पाकिस्तान? हमारे लिए भी अल्लाह ने इन दोनों बागों में आज़ादी, अमन, फूल, हवा सब दिया था, क्या वो बल्दतुन तैयबुन नहीं थे? और अल्लाह ने हमें कितना माफ किया रब्बुन गफूर होने के नाते से कि हम लोग इस तरह से नामुमकिन तरीके से पाकिस्तान बन गया। पाकिस्तान बनना था, आज मैं और आप अगर हमें पाकिस्तान बनाना पड़े बना सकते हैं? अभी पहले ही नहीं तोड़ फोड़ कर रहे तो दूसरा का बनाएंगे? दारे तो लोग कहते थे हम नया पाकिस्तान बना रहे हैं, तो पहला किधर है? दूसरा कहता है अच्छा फिर मैं इसको बेच दूं। ये हालात है हमारे लोगों के। हमने भी एक बाग खो दिया, 19 कब खोया बोले, 1971 में, ना शुक्रिया की अल्लाह ने दिया। मैंने बात सुनी भी है, ज़ाहिर हम तो खुद उसके नहीं थे, लेकिन जब 1965 की वॉर थी, पाकिस्तान जब बना और जो भी उसके हालात थे, तो उसके बाद फौरन करीब का वक्त था ना, तो पाकिस्तान जीत गया था। पता है ना आपको थोड़ी सी हिस्ट्री तो पता है ना, कहते हैं कि उस वक्त लोगों ने बॉर्डर पे सब्स चोहों वाली मखलूक देखी थी। कहने लगे कहते हैं कि हमारा ईमान है कि जैसे अल्लाह ने उहद और बदर में मुसलमानों की मदद की और बदर में फरिश्ते उतरे, तो 1965 में मुसलमानों के लिए भी उतरे थे। तो 70s में हम बिगड़ चुके थे, 47 से 71 में हम भी बिगड़ गए थे कफूर और नशुक्रे, तो अल्लाह ने हमारा आधा मुल्क ले लिया हमसे, और जो बाकी है उस पर कितनों की नजरें। आपको तो सोने की चिड़िया है हमारा मुल्क। मैं कहती हूँ सारा ले जाओ, एक ऐलान कर दो, जिसने पाकिस्तान के नोट, करंसी, सोना सब लेना, लेकिन मेरी जान छोड़ दो, गेट आउट, सब चले जाओ। अब पीछे प्योर लोग रहे थे, एक साल में ये जमीनें हमें दोबारा सोना उगल के दे देंगी। मेहनत कर लो, नियतें ठीक कर लो, तौबा कर लो, जमीन से मादनियात निकलेंगे और सोना निकलेंगी। यानी किसी के एक ईमेल जेन में है कि जिसमें दुनिया के मुल्कों से टैली किया गया था कि ये इस चीज़ में पाकिस्तान पहले नंबर पे, इसमें दूसरे में, तीसरे, चौथे, माइंस हमारे पास, गोल्ड हमारे पास, हीरे की काने हमारे पास, पूरी दुनिया का बेहतरीन नमक हमारे पास, दुनिया का बेहतरीन कॉटन हमारे पास, चावल हमारे पास, गंदम हमारे पास, हम किधर है? अल्लाह कहते हल नजाजी हिल्ल कफूर, न शुक्रियों की सजा पा रहे हैं इस वक्त भी। और अल्लाह कभी किसी पे जुल्म नहीं करता। अल्लाह प्रेजरिस बोलते हैं ना लफ्ज, अल्लाह प्रेजरिस नहीं है, या जो भी इसके लिए लफ्ज है, तासुब नहीं है। आप अच्छा काम करेंगे ना तो अल्लाह आपको भी वही देगा, एक काफिर अच्छा काम करेगा अल्लाह उसको भी देगा। कल की बनी इसराइल को अगर अल्लाह ने पकड़ के पटख दिया ना, तो आज के मुसलमानों को पटखने में भी अल्लाह को कुछ नहीं होगा, क्योंकि अल्लाह का कानून एक है। अल्लाह सब ले ली, आज हर तरफ रोने ही रोते रहते हैं, है ही कुछ नहीं, किधर करें? माशी बद खाली, खतरे, खदशे, जंगें, ये हो गया, टेररिज्म है, मस्जिदों में धमकियां, बच्चों के स्कूलों में हो गए। क्यों? क्योंकि हमने अल्लाह की बात नहीं समझी। सूरत अल-अंबिया आयत 10 में अल्लाह ने क्या फरमाया था, लक़द अनज़लना इलैकुम किताबन फीही ज़िक्रुकुम, और लोगों हमने तुम्हारी तरफ एक किताब नाजिल की जिसमें तुम्हारा अपना जिक्र है। अफला ताकिलो, तुम अकल नहीं रखते, तुम गौर व फिक्र नहीं करते, तुम सोचते नहीं हो। तो ये आयतें पढ़ते वक्त हम सब सोचें, दूसरों के आईने में अपनी तस्वीर देखनी है, अगर नहीं समझेंगे तो बात कभी समझ नहीं आएगी। पहली सजा क्या मिली कि दो बाग बदल गए झाड़ झंकार में, फिर क्या किया? अब दूसरी सजा सुनिए, आयत 18, वजअलना बैनहुम वबैनल कुरा, और कर दिया हमने इनके इलाके और इनकी बस्तियों के दरमियान, कौन सी बस्तियां? अल्लती बारकना फीहा, जिनमें हमने बरकत अता कर रखी थी, क्या कर दिया? कुरन जाहिरन, वाजे नजर आने वाली बस्तियां, यानी अल्लाह ताला ने इनकी उन बस्तियों के पास बरकत वाली बस्तियां रखी थी। ये जो बात है ना, इसको भी समझेंगे आगे जाके, आयत पूरी कर लेते। वक़द्दरना फीह सैर, और हमने अंदाजा मुकर्रर कर दिया था इनमें सफर करने का, सीरु फीहा लयालिया, सैर करो इसमें रातों को भी, वही या मन और दिन को भी, आमिनीन, अमन से। یہ کیفیت وہ ہے جو اللہ نے پہلے دی تھی، یعنی ان کی مستیوں اور ان کی ناشکریوں سے پہلے ان کا حال کیا تھا؟ وَجَعَلْنَا بَيْنَهُمْ وَبَيْنَ الْقُرَى الَّتِي بَارَكْنَا فِيهَا قُرًى ظَاهِرَةً، ہم نے ان کے علاقے اور ان کی بستیوں کے درمیان جن کو ہم نے برکت عطا کی تھی واضح نظر آنے والی بستیاں قائم کر دیں. اشارہ ہے فلسطین کی زمین کی طرف. بابرکت بستیوں سے مراد ارض فلسطین ہے. پیچھے بھی ہم پڑھ چکے سورہ بنی اسرائیل کی پہلی آیت میں بارکنا حولہ ہو، مراد یہ ہے کہ اس دور میں ایک اہم شاہراہ تھی جس پر یورپ اور ایشیا کے مابین والی تجارت جو تھی اس پر قوم سبا کی اجارہ داری تھی. یقین کریں، میں تعصب کا ڈر نہ ہونا تو میں آج بھی اس قوم سبا کا نام آپ کو لے کے بتا دوں، آج کے مسلمانوں ملکوں میں کس ملک کی یہ کیفیت ہے؟ لوگ کہتے ہیں ایکسپورٹ کرنا امپورٹ کرنا ہے، وہاں سے بھیجو ڈیوٹی نہیں لگتی، شپمنٹس آنے ادھر سے بھیجو ٹیکس نہیں ہے. آج بھی یہ بستی موجود ہے دنیا میں. دعا کریں کہ اللہ برے انجام سے بچائے. یعنی ان کی کیفیت کیا تھی آپ امیجن کیجئے، ادھر یورپ ہے جہاں میں اور آپ ہیں، ایشیا کیا ہے پاکستان ہے، ایشیا اور یورپ کے ان بٹوین یہ تھے اور چونکہ بیچ میں تھے تو سب کے اوپر ان کا ہولڈ تھا. آج بھی ہیں فری پورٹس اور وہاں بھی آج وہ مستیاں شروع ہو چکی ہیں. دعا کیجئے کہ اللہ بچائے. بیروت کا حال کس کو نہیں پتا، مسلمان جب اچھلتے کودتے ہیں نا اور دوسروں کو خوش کرنے کے لیے، کئی ملین کی وہ رپورٹ تھی جو نیو ایئر پہ صرف چراغاں کرتے ہوئے اور فائر ورک کر کے لوگوں کو خوش کر دیا نا، اس پہ کلپ بھی کسی نے بھیجا ہوا ہے کہ ایک مسلمان ملک میں شاید 11 ملین کے 13 ملین، $11 ملین صرف نیو ایئر نائٹ کو لگا ہے صرف آپ کے فائر ورک پہ. یہی ہے ہاں کرسمس پہ، 25 دسمبر کہہ لیں گے جی کرسمس پہ کیا ہے، جو بھی ہے طریقہ تو آپ کو بتائیے. اب بالکل وہی کیفیت قوم سبا کی تھی اس دور میں، یہ بالکل بیچ پہ بیٹھے تھے، ادھر والوں پہ بھی ادھر بھی تھے، خوشحال طاقتور تھے، سبز و شاداب تھا. کہتے سب سے خوبصورت خوشبویات یہاں سے ملتی تھی، عطر پرفیومز. پرانے زمانے کے جو سیاح تھے وہ قوم سبا کے بارے میں جو باتیں لکھتے ہیں نا، اس کو پڑھ کے منہ میں پانی آتا ہے. کوئی تجارت ان کے ملک سے گزرے بغیر ہو نہیں سکتی تھی. جیسے ایک وقت ایسا گزرا کہ قریش مکہ کی جارہ داری تھی، سورت قریش میں ہم پڑھیں گے لی لا فی قریشی لا فی رحلت الشتاء والصیف فلیعبد رب هذا البيت. بالکل اللہ تعالیٰ قریشیوں کو دکھا رہا ہے، ہندوستان چین اور دیگر مشرقی ممالک سے آنے والا تجارتی سامان یمن کی بندرگاہ پر اترتا تھا جبکہ یورپ سے آنے والا سامان بحیرہ روم کے راستے فلسطین کی بندرگاہ پہ پہنچتا تھا. اس لیے یمن اور فلسطین کے درمیان قوم سبا کے تجارتی قافلے اس سامان کی نقل و حرکت یعنی ٹرانسپورٹیشن کے سلسلے میں اس شاہراہ پر سارا سال روادار رہتے تھے. یعنی اللہ کی رحمت ہے کہ ساری دنیا کی ٹریڈنگ ان کے تھرو ہوتی تھی. چھوٹی سی بستی، پرسکون بھی تھی، پرامن تھی، سب تھی. تقریباً 100 میل کے فاصلے تک اس شاہراہ کے دونوں طرف ان کے باغات پھیلے ہوئے تھے. یعنی اگر آپ بائی روڈ سفر کریں تو 300 مائل تک دونوں طرف آپ کو صرف باغ دکھتے تھے. کیا خوبصورت منظر ہوگا، ایک بستی کی حد ختم ہوتی تو دوسری شروع ہو جاتی. یہ کورا جو ہے نا ابھی اس کی مثال ہے، چھوٹی چھوٹی بستیاں تھیں. چونکہ بستیاں تھیں، آبادی تھی، تو رہزنی نہیں تھی، چوریاں ڈاکے نہیں ہوتے تھے. یہ ایک جگہ سے نکلتے تھے نا تو اپنے گھر پہنچنے تک دونوں طرف ان کو بہت ہی آبادی دکھتی تھی. ان کو یہی نہیں اچھا لگا، کہتے یہ کیا مزہ ہے، بیچ میں کوئی ڈیزرٹ نہیں آتے، بیچ میں کوئی ماؤنٹینس نہیں آتے کچھ. انہوں نے ناشکری کی. اب یہ دوسری ناشکری ہے کہ یہ ہمیں نہیں پسند آتا کہ ہر وقت رش ہے، ہمیں تو باہر جانا اچھا لگتا ہے، یہ ہے وہ ہے. تو اللہ تعالیٰ کہتے ہیں مقدرنا سیر، اور ہم نے اندازہ مقرر کر دیا تھا ان میں سفر کرنے کا. یعنی سفر کی منزلیں تھیں، ایک آبادی پہ دوسری آبادی، 30-40 میل کے فاصلے پہ دوسری آبادی شروع ہو جاتی تھی اور بڑے سہولت سے یہ سفر کرتے تھے. سیر فیہا لیالی و ایامن، یعنی رات کرو سفر یا دن کرو کبھی وہاں اجاڑ نہیں تھا. اور یہاں یہ بھی یاد رکھیے کہ مکہ والوں کو یہ باتیں کیوں سنائی جا رہی ہے کہ مکہ میں سفر کرنا سب سے بڑا مسئلہ تھا، چوریاں ڈاکے وہ سب آپ کو پتا ہے. انہوں نے کیا کیا، فقالو، اس کو سنیے گا، فقالو، تو وہ بولے ربنا باعد بین اسفارنا، اے ہمارے رب ہمارے سفروں کے درمیان دوری ڈال دے. اعوذ باللہ، باعد بودھ سے دوری ڈالنا، وہ دعا بھی ہے نا، اللہم باعد بینی و بین خطایا یا کما باعدت بین المشرق والمغرب. اور اسفارنا سفر کی جمع، اسفار سفر سے. کہنے لگے कि ये क्या सफर है, पूरा वक्त हम आराम से होते हैं, हमें कोई खतरा आए, कोई एडवेंचर हो, कभी पहाड़ों में से गाड़ी गुजरे, कि बीच में सड़क तंग हो, कोई खतरा हो, कोई मुहिम हो, कोई ये क्या मज़ा नहीं आता। हमें तो ऐसा सफर चाहिए जिसमें दूर दूर तक आबादी का नाम ना हो। बस अलमु अनफुसहम, तो उन्होंने अपनी जानों पर जुल्म किया। फजालना हम अहादीस, तो हमने तो इनको बातें ही बना दिया, कहानियां रह गई, इनके किस्से रह गए। وَمَزَّقْنَاهُمْ كُلَّ مُمَزَّقٍ, और इनको टुकड़े टुकड़े करके रख दिया। यमन उस दौर में तहजीब और तमद्दन का गहवारा था, ना शुक्रिया ना फरमानियों के सबब अल्लाह ने उनका नाम ऐसा मिटाया कि अब सिर्फ इनकी दास्तानें बाकी रह गईं। कौम सबा पर सैलाब का अजाब बहुत पुराना वाकया नहीं था। नबी सल्लम की विलादत से तकरीबन 125 साल यानी 125 ईयर्स पहले का वाकया था। 450 कबल ईस्वी था, यानी हजरत ईसा अलैहिस्सलाम से 450 ईयर्स के करीब का वाकया था। बन टूटा, इलाका तबाह हुआ, जो लोग जिंदा बचे कुछ इराक चले गए, कुछ अरब चले गए। खुद औस और खजरत जो दो कबीले थे ना मदीना के, ये भी यमन से ही आए थे, ये कौम सबाई के बाकियात में से थे। यसरब में आए, और जब वो कौम सबा तबाह हुई तो जो हिस्सा या जो प्रोटोकॉल कौम सबा को मिला हुआ था ना, वो कुरैश को मिल गया। समझ रहे हैं ना, एक रास्ता टूट गया कहीं जाने का, तो अब सेकंड रास्ता यही था ना। ये ऐसे जैसे आज आप चले यूरोप से पाकिस्तान जाते हैं, तो बीच में फ्लाइट लेने के लिए आप या तो यूएई की को फ्लाइट ले लेते हैं, वो नहीं मिलती तो इजिप्ट एयर की ले लेते हैं। बिल्कुल वो कहानी है, इधर से नहीं जा सकता जहाज तो चलो इधर से लेते हैं, इधर वाला रूट ब्लॉक हो गया, सैलाब आ गया, तबाही होगी, सड़क टूट गई, तो अल्लाह ने वही सब कुछ कुरैशियों को दे दिया। अब वो काफले इधर से गुजरते थे, शाम और फलस्तीन जाते थे। आपने अक्सर ये बात सुनी है ना कि मक्का से मदीना और फिर आगे शाम और फलस्तीन जाते थे, अल्लाह कुरैशियों को दिखा रहा है कल जो उनको नेमतें मिली थी तुम्हें मिल गई। इन नफी ज़ालिक लआयात लिकुल्लि सब्बारिन शकूर, यकीनन इसमें अलबत्ता निशानियां हर सब्र करने वाले और शुक्र करने वाले के लिए। ये जो लफ्ज़ है ना मुज़्ज़क़, इसको भी समझिए, किसी को चूरा चूरा कर देना, मज़्ज़क़ ना हम कुल्ल मुमज़्ज़क़, चिकना चूर कर देना, तोड़ के रख देना, जिसको अपनी जुबान में हम कहते हैं मसल के रख दिया, ऐसे जैसे कोई चीज़ है तो पत्ते हैं तो उनको मसल के रख देना, हल्का कर देना। यहाँ रहने वाले सब लोग चले गए। अफसोस के साथ कहना पड़ता है कि हम जब अपने मुल्कों से टैली करते हैं तो आज कुछ इधर भी हालात ऐसे ही दिखते हैं कि लोग क्या करते हैं, अपना मुल्क छोड़ छोड़ के बाहर जाते हैं, कहते हैं यहाँ सिक्योरिटी नहीं है, यहाँ ये खराबी है वो है, और जो अल्लाह ताला ने नेमतें दी हुई हैं और जो लोगों को अच्छा माइंड दिया वो जाके दूसरों के काम आ रहा है। अपना पैसा दूसरे मुल्कों में इन्वेस्ट करते हैं लोग कि चलो वहाँ हम अपने घर और किले बना लें, अपने मुल्क की तो इन्वेस्टमेंट जो है वो ठीक नहीं है। यही यह मतलब है, मज़्ज़क ना हम, टुकड़े टुकड़े और परा परा कर दिया, सब बिखर गए, कोई इराक चले गए, कोई अरब चले गए, कोई औस और खजरज में बदल गए, कोई कहीं और बदल गए। कहते हैं कि इस कौम की तबाही भी उसी तरह ज़र्बुल मसल हो गई जैसे इनकी खुशहाली थी। कभी किसी कौम की तबाही की मिसाल देनी हो तो अरब लोग कहते हैं तफर्रकू अयाद सबा, यानी ये लोग तो ऐसे मुंतशिर हो गए जैसे कौम सबा के नेमत परवरदा लोग मुंतशिर हो गए। अल्लाह अकबर, और अल्लाह इसी तरह पकड़ता है जब कौमों को, तो उनको कोई बचा नहीं सकता। और देखिए इस कौम के ऊपर जो कमेंट अल्लाह ने दिया वो कितना थॉट प्रवोकिंग है कि इन नफी ज़ालिकल आयात लिकुल्लि सब्बारिन शकूर, यकीनन इसमें निशानियां हर उस शख्स के लिए जो बड़ा सब्र करने वाला और शुक्र वाला हो। फिर सब्बार और शकूर, इस पे आगे भी बात आएगी इसलिए वहां करेंगे, लेकिन इनके ऊपर कमेंट के वलकद सद्दक अलैहिम इब्लीस ज़न्नहु, और यकीनन इब्लीस ने इनके बारे में अपना गुमान सच साबित कर बताया। क्या था इब्लीस का गुमान आदम के सजदे में, क्या कहा था ना कि ला तजिदु अक्सरहुम शाकिरीन, ये जन था, यानी शैतान की उम्मीदों पे पूरे उतरे। फत्तबऊहु, सब उसके पीछे लग गए, किसके हु क्या इधर इब्लीस, इल्ला फरीकम मिनल मोमिनीन, मगर मोमिनों का एक जमात, सिर्फ एक जमात हक पे रही, सब डूब गए। वमा काना लहू अलैहिम मिन सुल्तानिन, और इनको इस पर कोई इख्तियार हासिल नहीं था। یعنی ابلیس کا کوئی زور تھوڑی ہے انسانوں پہ، یہ تو اللہ نے مہلت دی ہوئی ہے اور اسی سے فائدہ اٹھا کے انسانوں کو ہیلے بہانے سے ورغلاتا ہے اور سبز باغ دکھاتا ہے، اس سے زیادہ وہ کر نہیں سکتا. ہاں غلبہ تو نہیں ہے، لیکن اِلَّا لِنَعْلَمَ مَنْ يُؤْمِنُ بِالْآخِرَةِ، مگر یہ کہ ہم دیکھ لیں کون ہے جو آخرت پر یقین رکھتا ہے، اور مِمَّنْ هُوَ مِنْهَا فِي شَكٍّ، اور کون ہے ان میں سے جو شک کرتے ہیں اس کے معاملے میں. اصل یہ بات ہے، صرف وہی بندہ اللہ کی مرضی پہ چلے گا جو یؤمنون بالآخرہ ہوگا، اور جس کو شک ہوگا، شک تو عمل کا دشمن ہے، کھا جاتا ہے شک عمل کو. وَرَبُّكَ عَلَىٰ كُلِّ شَيْءٍ حَفِيظٌ، اور آپ کا رب ہر چیز پر نگران ہے. تو یہ تھی قوم سبا جن کے نام پر یہ سورت ہے. ہمارے لیے اس میں سبق بہت سارے ہیں. ان سب کو دیکھ کر ہم اپنی فکر کریں، ہم کہاں کھڑے ہیں، ہم کتنے پانی میں، ہماری زندگی میں کتنا اللہ کا خوف ہے، اور ہمیں جب نعمتیں ملتی ہیں، خوشیاں ملتی ہیں، تو ہم رب کو یاد رکھتے ہیں کہ رب کو بھول جاتے ہیں. ان کے اوپر اللہ کی طرف سے پکڑ آئی تھی نا، اس کی مختلف قسمیں ہوتی ہیں. ایک تابعی ہیں ابن خیرہ، وہ کہتے ہیں کہ جزاء المعصیت الوہن فی العبادہ والضیق فی المعیشتی وتأثر فی اللذتی. کہتے ہیں کہ معصیت یعنی گناہوں کی سزا یہ ہے، نمبر ایک، عبادت میں سستی پیدا ہو جائے. خود سے پوچھیں، عبادت میں سستی ہے تو اللہم انی علی ذکرک و شکرک و حسن عبادتی. دوسرا گناہوں کا نقصان کیا ہوتا ہے کہ معیشت میں تنگی ہوتی ہے، گزارا نہیں ہو رہا، کاروبار ڈاؤن ہے. تیسرا، اور لذت میں تأثر یعنی دشواری پیدا ہو جائے. اس کا مطلب ابن خیرہ نے یہ بیان کیا کہ جب اس کو کوئی حلال لذت نصیب ہوتی ہے تو کوئی نہ کوئی ایسا سبب پیدا ہو جاتا ہے جو اس لذت کو خراب کر دیتا ہے. یعنی اللہ نے جو قوموں کو سزائیں دی، یہ نہیں کہ سیلاب آ گیا اور باغات بدل گئے، یہ بھی کسی قوم پر اللہ کا ایک عذاب ہے کہ ان کا عبادت سے شوق ختم ہو جائے، زندگی سے لذت ختم ہو جائے. حلال مینز ہیں، لیکن اس میں کوئی، وہ کہتے ہیں نا کہ حلوہ پکا کے اوپر راکھ ڈال دو، کہ سب کچھ ہوتے سوتے اس کے پاس کچھ نہیں ہوتا. پتہ کیا چلا کہ مومن گناہگار کو سزا دنیا میں اس قسم کی ملتی ہے، اس پر آسمان سے یا زمین سے کوئی کھلا عذاب نہیں آتا، یہ کفار کے ساتھ آتا ہے. تو قصہ مختصر کہ آج کے دور میں اگر کسی کے ساتھ ایسا معاملہ ہو تو وہ یہ سوچے کہ یہ میرے کسی گناہ کی سزا ہے. ایک صحابی کی ایک دن تہجد مس ہو گئی تو وہ رونے لگے، تو کسی نے ان کو کہا کہ کوئی بات نہیں، نفل ہی ہے نا. کہتے ہیں میں تہجد کے چھٹنے پہ نہیں رو رہا، میں اس بات پہ رو رہا ہوں کہ میرا وہ کون سا گناہ ہے کہ جس کی سزا میں اللہ نے میرے سے تہجد کی دولت چھین لی. تو پوائنٹ آف ویو فرق ہو جاتا ہے نا. اللہ تعالیٰ ہمارے اوپر رحم کرے. حضرت حسن بصری کہتے ہیں صدق اللہ العظیم لا يعاقب بمثل فعله الا الكفور، اللہ نے سچ فرمایا کہ برے عمل کی سزا اس کے برابر بجز کفور کے کسی اور کو نہیں دی جاتی. یعنی غیر کفور یعنی مومن کو اس کے گناہوں میں بھی کچھ چھوٹ دی جاتی ہے، یعنی مومن کے گناہوں پہ اللہ ہمیشہ نہیں پکڑتا، کبھی کبھی پکڑتا ہے. اللہ سے دعا کیجئے کہ وہ ہماری اصلاح فرما دیں.